السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام میں جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام، انجینئر بل باربر۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، پاکستان کے وزیر خارجہ شاہ محمود قریشی، ان کا امریکہ کا دورہ اور یہاں واشنگٹن میں میڈیا کے ساتھ گفتگو میں علاقائی مسائل کے اوپر، پاکستان کے بھارت کے ساتھ، پاکستان کے امریکہ اور چین کے ساتھ تعلقات کے پس منظر میں گفتگو، اس ریفرنس میں ہم جائزہ لیں گے اور تجزیہ لیں گے اپنے مہمانوں کا۔ پروگرام کا ہمارا دوسرا حصہ، اس میں بات کریں گے پاکستان کی سیاست کے اوپر، حزب اختلاف کی دو بڑی جماعتیں، پاکستان مسلم لیگ نواز اور پاکستان پیپلز پارٹی، اخباری اطلاعات کے مطابق ایک دوسرے کے ساتھ اتحاد کی کوششیں کر رہی ہیں تاکہ حکومت کو مشکل وقت دیا جا سکے۔ اسی سیگمنٹ میں ہم جائزہ لیں گے سابق وزیر اعظم میاں نواز شریف اور ممتاز صحافی سیرر المیڈا، ان کے خلاف ایک عدالت کے اندر پیٹیشن فائل کی گئی ہے غداری کے مقدمے میں، جس میں ان کی طلبی ہوئی ہے۔ پروگرام کا تیسرا سیگمنٹ، یونائیٹڈ نیشن جنرل اسمبلی کا 73rd اجلاس، مختلف ممالک سے لیڈرز کا آنا یہاں پہ شروع ہو چکا ہے، اور ایک جو قابل ذکر پیش رفت ہے، صدر ڈونلڈ ٹرمپ وہ یہ خواہش ظاہر کر رہے ہیں کہ اگر ایران کے رہنما حسن روحانی ان سے ملاقات کرنا چاہیں تو وہ اس کے لیے اوپن ہیں۔ آخری حصے میں بات کریں گے کرکٹ پہ، ایشیا کپ، پاکستان کو اسی ایونٹ کے اندر بھارت کے ہاتھوں ایک اور بڑی شکست کا سامنا کرنا پڑا۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ پاکستان کے وزیر خارجہ شاہ محمود قریشی امریکہ کے دورے پہ ہیں، اقوام متحدہ کی جنرل اسمبلی کے اجلاس سے خطاب کریں گے، لیکن اس سے پہلے وہ گزشتہ شام یہاں واشنگٹن ڈی سی میں موجود تھے، جہاں پہ انہوں نے کمیونٹی لیڈرز اور انٹلیکچوئلس کے ساتھ ملاقاتیں کی اور بعد ازاں میڈیا کے ساتھ ان کی ایک بریفنگ کا اہتمام کیا گیا تھا۔ اس بریفنگ میں انہوں نے جو اس وقت اہم ایشوز ہیں، پاکستان کی جو انگیجمنٹ ہے، وہ بھلے وہ سعودی عربیہ کے ساتھ ہو، چائنا پاکستان اقتصادی راہداری منصوبے کے اوپر اسٹریٹجک پارٹنرشپ کی بات ہو، امریکہ کے ممکنہ اس کے اوپر تحفظات، یا امریکہ چین تعلقات میں توازن رکھنے کی بات ہو، اور خاص طور پہ بھارت کے ساتھ ان دنوں میں مذاکرات کی پیشکش، اور پھر وہاں سے ملاقات طے ہونے کے بعد منسوخی کے اعلان کے بعد جس طرح کے دونوں اطراف سے بیانات میں تلخی اور شدت آئی ہے، اس پہ بھی انہوں نے اپنی رائے کا اظہار کیا۔ ان سارے ایشوز کے اوپر ہم ان کے ساؤنڈ بائٹ بھی آپ کو ساتھ ساتھ سنوائیں گے، اور اس کے اوپر پھر انالیسز لیں گے۔ انالیسز کے لیے، تجزیے کے لیے ہمارے ساتھ ہیں فرحت آصف صاحبہ، پریزیڈنٹ انسٹیٹیوٹ آف پیس اینڈ ڈپلومیسی، اور عارف انصار صاحب، چیف اینالسٹ ود پولیٹیک، یو ایس بیسڈ تھنک ٹینک ہے۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ اور اس سے پہلے کہ ہم گفتگو کا آغاز کریں، ہم نے شاہ محمود قریشی صاحب سے یہ سوال کیا تھا کہ امریکہ چونکہ توقع رکھتا ہے ان حالات میں بھی، اور مائک پومپیو کے حالیہ پاکستان کے دورے کے پس منظر میں بھی، کہ پاکستان کا ایک اہم کردار ہے افغانستان کے اندر پیس میں اور طالبان کو انگیج کرنے میں، سو کیا پاکستان کا اس وقت بھی کوئی انفلوئنس یا کنٹرول ہے طالبان پہ؟ سو سنتے ہیں کہ شاہ محمود قریشی کیا کہہ رہے ہیں۔
اس وقت پاکستان کیسے کولیبریٹ کر رہا ہے؟ پاکستان اب بھی چونکہ کافی وقت گزر گیا بد اعتمادی ایون طالبان کے ساتھ بھی رہی، سو اب پاکستان کا انفلوئنس یا کنٹرول افغان طالبان کے اوپر کتنا ہے جو وہ امریکہ کو ہیلپ آؤٹ کر سکتا ہے وہاں سے؟
دیکھیے، پاکستان ایک مثبت کردار ادا کرتا آیا ہے اور کرتا رہے گا۔ میں نے ابھی جب میں ڈائسپورا سے ابھی مخاطب تھا تو میں نے ان کی خدمت میں یہ عرض کی، اور آپ کے سامنے دہرا دیتا ہوں، کہ پاکستان نے دہشت گردی کی لڑائی میں جو جانی اور مالی قربانی دی ہے شاید کسی ملک نے نہ دی۔ پاکستان نے ایک مربوط حکمت عملی کو اپناتے ہوئے اپنے علاقوں کو جہاں ریٹ آف دا گورنمنٹ متاثر ہو چکی تھی بحال کر دیا۔ پاکستان نے آج جو ایک نیشنل کنسنسس بلڈ کیا ہے دہشت گردی کے خلاف نیشنل ایکشن پلان کی شکل میں، یہ ایک پیش رفت ہے۔ تو پاکستان کی پبلک اوپینین میں پشاور کا جو ثانیہ ہوا تھا عامی پبلک اسکول کا، اور اس کے بعد دیگر جو واقعات ہوتے رہے، پاکستان کی سوچ میں ایک بہت بڑی تبدیلی آئی ہے، ایک نیشنل کنسنسس نے جنم لیا ہے۔ اس کو سامنے رکھتے ہوئے پاکستان آگے بڑھ رہا ہے۔ پاکستان نے، آپ دیکھیں، آج امریکہ محفوظ ہے، خدا کرے محفوظ رہے، مین لینڈ امریکہ آج لوگ سمجھتے ہیں، ان کا اعتماد بحال ہوا ہے کہ محفوظ ہے۔ اس کے محفوظ کرنے میں جو پاکستان نے کردار ادا کیا ہے، القاعدہ کو ڈیسیمیٹ کرنے میں، جی، اس کے نیٹ ورک کو وہاں سے ہٹانے میں، اور اس مین لینڈ کو محفوظ کرنے میں جو پاکستان نے کردار ادا کیا ہے، تو لوگوں کو یاد کیوں نہیں آتا؟ لوگ اس پر نظر کیوں نہیں دوڑاتے؟ ایک دوسری جو ہماری ذمہ داری ہے ہم نبھائیں گے۔ लेकिन क्या सिर्फ जिम्मेदारी पाकिस्तान की है? क्या उस खित्ते में सिर्फ एक मुल्क पाकिस्तान है? क्या वहाँ और ममालिक नहीं है जिनका वहाँ इंटरेस्ट भी है, जिनका असर व रसूख भी है? ठीक, तो उसको सामने रखिए। पाकिस्तान कह रहा है कि हम इंशाल्लाह अपना किरदार, मुस्बत किरदार अदा करेंगे। किस लिए? अमन के लिए, इस्तेकाम के लिए, खुशहाली के लिए, बहाली के लिए। ठीक, लेकिन ये शेयर्ड रिस्पॉन्सिबिलिटी है, सारा जिम्मेदारी पाकिस्तान पे डाल देना।
जी सामिन, ये शाह महमूद कुरैशी साहब थे, पाकिस्तान के फॉरेन मिनिस्टर। एनालिसिस लेते हैं फरहत आसिफ साहब। हमने आपको एक तफसीली साउंड बाइट उनकी सुनवाई, अगली जो कुछ हैं वो चंद सेकंड्स की हैं, लेकिन पहले ज़रा इसी पे बात करते हैं। रीसेट करने की बात हुई है और यहाँ शाह महमूद कुरैशी साहब ने यह भी कहा कि वो अब ये चूँकि एक फॉलो अप विज़िट है, 2 तारीख को, 2 अक्टूबर को उनकी फिर मुलाकात है माइक पोम्पियो के साथ, अमरीका के वज़ीर ख़ारजा के साथ। सो क्या नई डायरेक्शन या समत मिल सकती है पाकिस्तान अमरीका ताल्लुकात में, खासतौर पे अगर इनको अफगानिस्तान सेंट्रिक ही देखना हो तो?
बहुत शुक्रिया सर, आपने मुझे दावत दी अपने सामीन के साथ बात करने के लिए। वैसे मैं शाह महमूद कुरैशी साहब की जो बात कर रहे थे, तो वो जिसको कहते हैं ना, वो कहना भी नहीं चाहते थे और कह भी गए हैं वो सारी बात। देखिए, पाकिस्तान का इन्फ्लुएंस तो रहा है, रीजनल पीस एंड स्टेबिलिटी में पाकिस्तान का रोल रहा है। तालिबान का भी अगर हम कहेंगे तो पाकिस्तान का इन्फ्लुएंस काफी अर्से से रहा है, पहले भी रहा है, और अभी जो है ना ये तासुर भी मिल रहा है कि जो रीजनल पीस है वो पाकिस्तान के बगैर नामुमकिन है। जहां तक ये है कि रीजनल किस तरह से वो करेंगे, अब ये देखना पड़ेगा हमें, क्योंकि उन्होंने अभी रिसेंटली, जो आपको याद होगा कि मई में जो एक रीजनल डायलॉग की अफगानिस्तान और पाकिस्तान के बीच उन्होंने आपस में जो शुरू किया था, वो एक मस्बत स्टेप है, जहाँ पर वो आप कहते हैं कि आप हाँ दोनों जो स्टेट्स हैं वो आपस में बातचीत करें। लेकिन स्टेट्स के अलावा भी कुछ ऐसे ग्रुप्स हैं जो एग्जिस्ट करते हैं, जो कि सपोर्ट कर सकते हैं, जो कि डायलॉग को जो है ना वो कहते हैं कैसे पॉजिटिव इम्पैक्ट की तरफ लेके जा सकते हैं। दोनों तरफ से विलिंगनेस भी है, करना भी चाहते हैं, लेकिन कहीं ना कहीं हम अपनी जो कहते हैं ना, कुछ ऐसी पोजिशन हमने ली हुई है जहाँ से हम मिल नहीं सकते। अफगानिस्तान का इन्फ्लुएंस आपको पता है, वहाँ पे इंडिया का इन्फ्लुएंस है। मैं की बात से बिल्कुल एग्री करती हूँ कि वहाँ सिर्फ पाकिस्तान ही खित्ते का एक ऐसा मुल्क नहीं है जिसका कोई इन्फ्लुएंस हो सकता है, या हम ये कहें कि हाँ जी पाकिस्तान ही ऐसा है जिसका इन्फ्लुएंस तालिबान पे हमेशा हो सकता है, या उन ग्रुप्स का हो सकता है जो कि इस वक्त इंस्टेबिलिटी को जो है वो बढ़ावा दे रहे हैं। लेकिन इसमें यह कि अफगानिस्तान का में इंडिया का रोल भी उतना ही इम्पोर्टेंट है, ईरान का रोल भी उतना इम्पोर्टेंट है, और अदर रीजनल जो कंट्रीज इस वक्त मौजूद हैं जो डायलॉग में पार्टिसिपेट कर, उनको बल्कि शामिल भी नहीं करना। आपने देखा होगा पाकिस्तान, अफगानिस्तान और चाइना जो है उसने भी जो है इन्फ्लुएंस दोनों स्टेज पे किया, बीच में डायलॉग भी हुए। अब ये देखना पड़ेगा कि ये किस तरह की बात चली जाती है। अब स्ट्रांगली मेरा तो ये जब भी आप ये ट्रेंड्स देखते हैं, ये देखते हैं, तो उसमें जो है ना रोल ऑफकोर्स पाकिस्तान का ऑफकोर्स है ही, लेकिन वहाँ पॉजिटिविटी जो है ना अफगानिस्तान की तरफ से भी हमें उतनी ही देखनी पड़ेगी कि वो कितने पॉजिटिव तरीके से स्टेट भी करती है, या उसके जो ग्रुप्स हैं वो किस तरह से उसमें रोल प्ले करती है।
जी आरिफ अंसार साहब, आपका तजिया इस रेफरेंस में, आप जो कि अमरीका के मुतालबात को भी देख रहे हैं, पाकिस्तान से उसकी तवक्कुआत को भी देख रहे हैं, और पाकिस्तान और अफ़गान तालिबान के दरमियान अदम एतमाद की एक सूरत हाल है, उसका भी आप मुशाहिदा कर रहे हैं, पाकिस्तान कितना अब भी मुअसर हो सकता है अमरीकी तवक्कुआत को सामने रखते हुए, बताइएगा।
ज़ाहरी बात है अमेरिका की तरफ से ऐसा बयानात आए हैं जो आपने जिक्र भी किया कि वो अभी भी समझता है कि पाकिस्तान का बड़ा कलीदी रोल है जो रिकंसिलिएशन का प्रोसेस आगे बढ़ाने में, और वो समझता है कि अभी भी वो जो है इन्फ्लुएंस रखता है। कितना इन्फ्लुएंस है अफगान तालिबान पे, ये हमेशा आगे पीछे चलता रहता है, लेकिन अमेरिका के नज़र में वो पाकिस्तान जो है अपना इन्फ्लुएंस रखता है। जहाँ तक अब आगे की बात है, रीसेट की बात है, पाकिस्तान की तरफ से बयानात हैं कि वो पार्ट ऑफ द पीस और उनका जाहिरी बात है वो आगे तैयार हैं बढ़ने के लिए, लेकिन अमेरिका की तरफ से मुतालबात हैं कि प्रेशर डाला जाए मजीद अफगान तालिबान पे, हकानी नेटवर्क पे, जिसकी वजह से वो रजामंद हों और वो पीस टॉक्स में आगे बढ़ें। डिफरेंस इसी बात पे है कि पाकिस्तान कहता है कि अगर बातचीत ही करनी है और पीस प्रोसेस आगे बढ़ाना है, रिकंसिलिएशन करनी है, तो उस वक्त अब मजीद मिलिट्री अप्रोचेस का कोई फायदा नहीं है। और मेरा ख्याल है कि इसी पे आगे पीछे अब बात चल रही है। لیکن یہ ہے کہ ظاہری بات ہے کہ دوسرے پلیئرز بھی اب انوالو ہو گئے ہوئے ہیں, اور جو شاہ محمود قریشی کی بھی اسٹیٹمنٹ میں جس کی وہ بات تھی کہ صرف پاکستان کی ذمہ داری تو نہیں ہے, تو شاید ان کا اشارہ دوسرے ملکوں کی طرف تھا, جس میں اب روس بھی کافی بڑھ چڑھ کر آگے حصہ لے رہا ہے اور کچھ بات چیت وہاں بھی ہو رہی ہے, چین بھی ہے, ایران بھی ہے اور سعودی عربیہ بھی ہے کافی حد تک, اس کے باوجود کہ سعودیوں نے کافی بیک گراؤنڈ میں اب رول رکھا ہوا ہے, مطلب زیادہ نظر نہیں آتا لیکن ان کا بھی ہے. لیکن میجر جو ہے وہ میرا خیال ہے بات یہی ہے کہ کس حد تک اب پریشر کیا جا سکتا ہے, ملٹری آپریشن کی کتنی گنجائش ہے اور کس طرح سے آگے بڑھا جائے پیس پروسیس میں.
صحیح, لیکن یہ ہے کہ یہ معاملہ تو ایسا رہا ہے جس میں پاکستان نے لیڈ کیا ہے اور وہ لیڈ کرتا بھی رہا ہے, لیکن اب جب پاکستان کے اوپر ذمہ داری آ رہی ہے تو وہ اگر خود یہ کہتے ہیں کہ جی ہم نہیں باقی ریجنل پلیئرز کو لائیں, سو اس میں پاکستان کی اسٹریٹجی, حکمت عملی کیا ہے, یعنی کیا وہ سولیلی اس کی جو سکسیس یا فیلئر ہے اس سے بچنا چاہتا ہے, یا اس کو زیادہ اعتماد نہیں ہے کہ یہ کوشش کامیاب ہو سکتی ہے؟
نہیں, میرے خیال پاکستان کی جو نقطہ نظر ہے اس میں اب یہ ہے کہ کیونکہ انہیں اس بات کا یقین ہے کہ روس اور چین بھی جو ہے کسی حد تک, اور ایران بھی جو ہے پاکستان کی پوزیشن سے اتفاق کرتے ہیں کہ جو افغان طالبان ہیں ان کا کیا رول ہے, اور اس صورتحال میں جب داعش بھی ایک فیکٹر بنا ہوا ہے کس حد تک ہے یہ کلیئر نہیں ہوتا. اگر پھر شاہ محمود قریشی صاحب کی سٹیٹمنٹ دیکھی جائے تو انہوں نے القاعدہ کا ذکر کیا, تو اشارہ اسی طرف ہے کہ جو میرا خیال ہے القاعدہ داعش قسم کے ایکٹرز ہیں اس میں ان کے بیان میں شامل تھا کہ وہ اپنی رسپانسبلٹی پوری کرتے رہیں گے, جس سے میں یہ مطلب لیتا ہوں کہ ان کے خلاف تو وہ کاروائی بھی کریں گے اور وہ اپنی جو رول ہے وہ کرنا چاہتے ہیں, لیکن دوسری طرف جو طالبان ہیں یا افغان طالبان ہیں اس کے اوپر پوزیشن ڈیفرنٹ ہے, اور اب وہ دوسرے پلیئرز بھی شامل ہیں اور وہ بھی انفلوئنس رکھتے ہیں, تو ان کا اشارہ اس طرف ہے کہ اب ان کا کتنا انفلوئنس ہے وہ پھر الگ بات ہے, کیونکہ روس نے اپنے ڈائریکٹ ٹاکس ہیں طالبان کے ساتھ, ایران نے بھی کی ہیں بات چیت, تو وہ شاید اس طرف اشارہ کر رہے ہیں,
اور انفارچونیٹلی وہاں پہ ایران ہو یا روس ہو حتیٰ کہ چائنا ہو, ان ملکوں کا کردار جو ہے وہ پتا نہیں. امریکہ, فرد صاحب آپ اس پہ ذرا بات کر لیں کہ امریکہ پاکستان کے اوپر تو ایمفسائز کرتا ہے لیکن روس ایران ان کو وہ دینا چاہے گا کوئی کردار طالبان کو مذاکرات پہ میز لانے میں؟
اصل میں دیکھیں یہ جو ہے نا نیگوشیشنز کی, یہ جو افغانستان کا مسئلہ ہے نا, یہ بڑا کمپلیکس اس طرح سے بھی ہے کہ یہ افغانستان کا صرف اپنا ہی نہیں ہے, یا اس کے اب پاکستان کو ہم کہیں کہ ہاں جی یہ دو پلیئرز ہی ہیں ان کی آپس میں بات چیت ہونی چاہیے, پاکستان کا ہی انفلوئنس طالبان پہ ہے, تو یہ کہنا ذرا تھوڑا سا میرا خیال ہے کہ جو ریالٹی ہے اس سے ذرا ہٹ کے ہوگا. کہنے کی بات ہے کہ یہ اس وقت جو افغانستان کی سچویشن ہے اس میں صرف ایک پلیئر نہیں ہے, اس میں بہت سارے پلیئرز ہیں, اور جہاں تک شاہ محمود قریشی صاحب کی بات ہے انہوں نے جب ریجنل پلیئرز کے ذکر کیے تو وہ اسی لیے کیا کہ تاکہ ان کو بھی اتنا ہی آن بورڈ لیا جائے, فار ایگزامپل انڈیا کے انٹرسٹ ہیں وہاں, پھر آپ جو ہے نا ایران کے انٹرسٹ دیکھتے ہیں, آپ سعودی عربیہ کے انٹرسٹ دیکھتے ہیں, پھر آپ اگر شنگھائی کوآپریشن آرگنائزیشن کی تنظیم ہے اس کے اندر ایک کانٹیکٹ گروپ بنا ہوا ہے, وہ ریگولرلی وزٹس بھی کرتے ہیں, اس کو ہم مانیٹر بھی کریں, دیکھ بھی رہے ہیں کہ وہ کس طرح سے وہ تعاون تنظیم جو ہے اس افغان کرائسس کے اوپر کتنی افیکٹو ہو سکتی ہے, کیونکہ وہاں انٹرنلی آپ کو اگر دیکھیں اس کو تو وہ بھی ایکسٹریمزم, ٹیررزم اور ان چیزوں کے اوپر ہی اس کا فوکس ہے, تو اس لیے وہ یہی چاہتے ہیں کہ اس خطے میں جو ہے نا امن کی فضا قائم ہو. تو یہ جو پلیئرز کا کہنا اور ان کو ٹیبل پہ لانا وہ اتنا ہی ایکولی, میرا خیال ہے اتنا ہی ایکولی امپورٹنٹ ہے جتنا طالبان کو ہی ان کو ٹیبل پہ لانا, میرا یہ کہنا ہے, اس لیے کہ یہ صرف ایک پلیئر کی بات نہیں ہے, یہ اگر ہم انفلوئنس کریں گے تو دیکھیں افغان طالبان کے اوپر ایران کا بھی اتنا, مطلب انسرجنس گروپس جو بھی ہیں ان میں سے کچھ گروپس اس طرح کے ہیں, صرف ایک کمبائن ہم کہیں کہ طالبان ہے تو وہ صرف یہ نہیں, جیسے میرے فیلو کلیگ بھی کہہ رہے تھے کہ یہ داعش بھی ہے اور دوسرے گروپس بھی انسرجنس ہیں, اور پھر پولیٹیکل انسٹیبلٹی ود ان افغانستان اتنی زیادہ ہے کہ ان گروپس کا بھی آپس میں بیٹھنا اور ان کا بات چیت کرنا اور اس پہ بھی انفلوئنس باہر کے ایکٹرز کا بہت زیادہ, تو یہ کہنا غلط نہیں ہوگا کہ صرف ایک ہم پلیئر لے لیں اور اسی سے کہیں کہ ہاں جی تم بھی کرو, تو یہ شوڈ بی ریجنل, ناٹ اونلی افغانستان لیڈ افغانستان اون بٹ اٹس اے ریجنل لیڈ اینڈ ریجنل اون آلسو.
جبکہ افغانستان کے ظاہر مطالبہ افغان لیڈ ہونا چاہیے، امریکہ بھی یہ کہتا ہے۔ عارف انصار صاحب، یہ بتائیے گا، ابھی جس زاویے پہ بات کی فرض صاحبہ نے بھی کہ افغانستان کے اندر طالبان کے اپنے مختلف گروپس ہیں، بلکہ طالبان کے ترجمان کی جانب سے خبردار بھی کیا گیا ہے کہ ہمارا کوئی گروپ جو ہے وہ دبئی میں یا یو اے ای کے اندر کسی طرح کے مذاکرات کا حصہ نہیں، ہمارا ایک ہی آفس ہے جو قطر میں بنایا گیا تھا۔ سو یہاں پہ بھی نکالوں سے ہوشیار رہیے والا ایک انتباہی نوٹس سامنے آ گیا ہے۔ سو امریکہ کس طرح سے انگیج کر رہا ہے؟ جو براہ راست مذاکرات ہیں، زلمے خلیلزاد گزشتہ ہفتے یو اے ای میں تھے، یہ خبریں آئیں، انٹرنیشنل میڈیا نے بھی رپورٹ کی کہ ان کی وہاں پہ بات چیت ہو رہی ہے، لیکن کیسے پتہ چلے گا کہ یہ حقیقی نمائندے ہیں طالبان کے یا یہ محض سپلنٹر گروپ ہیں؟
جی، میرا خیال ہے کہ یہ تو حکومتوں کی لیول کی بات ہی ہے، اور امید کی جاتی ہے کہ جب سٹیک ہولڈرز، پلیئرز، انٹرنیشنل جو بات کرتے ہیں، ان کو پتہ ہی ہوگا کہ یہ کس لیول کی ریپرزنٹیشن ہے اور اصلی ہیں یا نہیں ہیں، ورنہ وہ تو بہت ہی شرمندگی کی بات ہوگی کہ پتہ چلے کہ وہ نمائندگی کر ہی نہیں رہے جن سے بات چیت کر رہے۔ لیکن یہ ہے کہ کتنا انفلوئنس ہے مختلف گروپس کا، وہ ایک ظاہری بات الگ بات ہے۔ دوحہ میں آفس ہے، ظاہری بات ہے یو اے ای میں بھی کچھ ریپرزنٹیشن ہے، لیکن یہ ہے کہ وہ تمام دھڑوں کو ساتھ لانا ہی ہے۔ شاید جو بات چیت کی جا رہی ہے اس میں دیکھا بھی جا رہا ہوگا کہ جو آپس میں ڈفرینٹ گروپس ہیں ان کی پوزیشن ایک دوسرے سے کتنی ڈفرینٹ ہیں، تاکہ اس کے مطابق اپروچ بنائی جائے۔ میرے خیال ہے طالبان کی طرف سے ماضی میں بھی جو ہے کنفلکٹنگ بیانات آتے ہیں، وہ شاید اپنے لیے کور بھی رکھتے ہیں کہ اگر کوئی ایسی بات ہو جو ان کے لیے فیوریبل نہ ہو تو وہ ڈینائی کر دیں، لیکن یہ ہے کہ بات چیت تو ہو رہی ہے، رابطے ہوئے ہیں، اور اب وہ جو جن لوگوں سے بات ہوئی ہے وہ ظاہری بات ہے حکومتوں نے تول کے ہی آگے بات بڑھائی ہوگی۔
صحیح۔ فرض صاحبہ، میں اب یہ پوچھنا چاہوں گا کہ جیسے شاہ محمود قریشی صاحب کی گفتگو یا ساؤنڈ بائٹ میں بھی آپ نے سنا، وہ یہ کہتے ہیں کہ ہم امریکہ کو پروٹیکٹ کرنے میں ہمارا بڑا کردار ہے، اگر آج وہ محفوظ ہے، ہم نے القاعدہ کو ڈسمینٹل کیا ہے، ہماری قربانیوں کو سمجھا جائے، لیکن یو ایس ریلیشن شپس میں ہم نے ذرا فیوچر اس کا جو ہے اس پہ بھی سوال کیا تھا۔ سو چند سیکنڈ کی ان کی ساؤنڈ بائٹ ہے، وہ سن کے پھر اس کو رسپونڈ کیجیے گا کہ کیا امریکہ اکنالج کر سکتا ہے یا اس کو کرنا چاہیے جب وہ ریسیٹ کرنے جا رہا ہے تعلقات۔
یہ انسانی فطرت ہے، جو کامیابی ہو جائے تو اس کی وجہ میں ہوں، اور اگر کوئی ناکامی ہو جائے تو اس کی وجہ آپ ہیں۔ یہ ایک انسانی فطرت ہے، لیکن اس کو جانتے ہوئے، اس کو سمجھتے ہوئے ہم نے آگے بڑھنا ہے۔ ہمیں امریکہ کے ساتھ میری رائے میں اپنی ریلیشن شپ کو، اپنی انگیجمنٹ برقرار رکھنی ہے میری رائے میں، اور اس ریلیشن شپ کو مینیج کرنا ہے۔ ان کی اپنی ترجیحات ہو سکتی ہیں، ہماری اپنی ترجیحات ہیں، ہم نے دیکھنا ہے کہ جہاں ہمارا کنورجنس ہے اس کنورجنس میں ہم ایک دوسرے کے مددگار اور معاون کس طرح بن سکتے ہیں۔
جی فرض صاحبہ، جو مشترکہ مفادات ہیں وہاں پہ ایک دوسرے کے ساتھ کیسے تعاون کیا جا سکتا ہے؟ کیا مشترکہ مفادات ہیں اس ریجن کے اندر؟
دیکھیں، میں تو پہلے تو وہ جو پہلے ڈسکشن ہوئی تھی، میں جسٹ ایک اسمال فیو سیکنڈ لوں گی۔ اس میں یہ کہنا ہے کہ افغانستان کے اندر جو لوگ ہیں، وہ بہت سارے لوگ کہتے ہیں کہ ہم افغانستان پہ ایکسپرٹ ہیں اور ہمیں جانتے ہیں، ہم افغانستان کو بہت سے، ایک بڑی اچھی بات کسی نے پڑھ بھی رہی تھی، دیکھ بھی رہی تھی کہ تین سال کوئی بھی اس کنٹری میں گزارتے ہوئے کہتے ہیں مجھے سب سے زیادہ مجھے سمجھ ہے بھائی اس کنٹری کی، افغانستان از ویری کمپلیکس، اس کو انڈرسٹینڈ کرنے کے لیے انڈیجینس ایکسپرٹس ان کو کرنا پڑے گا، تب جا کے عالمی خلیف ساتھ کے سامنے میں جو ہے نا، وہ ظاہر ہے وہ بہت اچھے ڈپلومیٹ ہیں، وہ بہت ایکسپرٹ ہوں گے، لیکن ان کی جو ریجنل اپروچ ہے دیٹ از ویری مایوپک اور بہت ہی ڈیفیکلٹ طریقے سے وہ ہینڈل کریں۔ آئی ڈونٹ نو اف دیٹ از انٹرسٹ آف یو ایس اور ناٹ، بٹ وہ وقت ہی بتا دے گا۔ اچھا، جہاں تک کا پاکستان اور یو ایس کے درمیان ریلیشن شپ، اٹس لائک یہ بڑی اپس اینڈ ڈاؤن اتنی زیادہ آتی رہتی ہیں کہ کہیں سمجھ نہیں آتی کہ آپ کی کنورجنسز کدھر آ رہی ہیں، آپ کی کنورجنس اسٹیٹ میں آ رہی ہیں، آپ کی پولیٹیکل کدھر کنورجنسز ہیں، آپ کی ریلیشن شپ اکنامک کدھر سے آپ کی آتی ہے، پھر آپ کی ریلیشن شپ کہیں آپ کی ریگولرلی آتی ہیں، تو جو بڑی ہی ویگ قسم کی کنورجنسز ہیں، آئی ڈونٹ ریئلی بائی دیٹ کہ وہ کس طرح سے وہ بڑی کلیئر ہیں یا کدھر آپ کی کنورجنسز ہیں۔ جہاں آپ سمجھتے ہیں، یہاں پاکستان سمجھتے ہیں کہ ہاں جی یہ جو سچویشن ہے اس کے اندر، فار ایگزامپل افغانستان کے اندر، ہم یہ سمجھتے ہیں کہ ہم افغانستان میں امن کی بحالی کے لیے اور ساتھ میں لے کے چلیں گے، وہاں یو ایس لک ایٹ یو وتھ سسپیشن، آپ کو بڑی ہی شک کی نظر سے دیکھا جاتا ہے، آپ کو اس سے دیکھا جاتا ہے۔ چائنا کے اوپر دیکھ لیں، آپ کے ریلیشن شپ مطلب ڈفرینٹ ہیں، انڈیا کے ساتھ پاکستان کا جو ریلیشن شپ ہے وہ ہم دیکھ رہے ہیں. سین کنورجنسیز بہت ہی پہلے ہوتی تھی آج سے 10 سال پہلے, لیکن وہ کنورجنسیز آہستہ آہستہ سے ڈیلیوٹ ہوتی چلی جا رہی ہیں جہاں وہ کلیئر نہیں ہے.
صحیح. اس سیگمنٹ کو مجھے وائنڈ اپ کرنے سے پہلے ذرا اس کے دو اور بھی زاویے ہیں کہ جو چائنا پاکستان اور چین امریکہ تعلقات کے اندر بیلنس کیسے رکھنا چاہے گا, اور پھر خاص طور پہ جو بھارت کے ساتھ اس وقت ایک کشیدگی ہے بیانات کی حد تک پھر خاص طور پہ اس میں شدت آئی ہے. عارف انصار صاحب اس کو رسپونڈ کریں گے, لیکن پہلے چند سیکنڈ کی ایک ساؤنڈ بائٹ. محمد عاطف ہمارے کلیگ ہیں, ان سے انہوں نے یہ سوال کیا تھا یو ایس چائنا کے درمیان بیلنس کیسے رکھنا چاہے گا پاکستان.
Pakistan is caught between an economic war of US and China. How can Pakistan balance its relationship with United States while China has invested so heavily in Pakistan?
I would welcome a tip from you. But yes, both the relationships are very important for Pakistan. And certainly
وہ کہہ رہے ہیں کہ چین بہت قابل بھروسہ دوست ہے, بہت اہم دوست ہے پاکستان کے لیے. ہم مل کر بڑے پروجیکٹ کر رہے ہیں جیسے سی پیک, اور یہ بہت اہمیت کا حامل پروجیکٹ ہے جو کہ نہ صرف دونوں ملکوں بلکہ خطے کے لیے فائدہ مند ہے. اور وہ کہتے ہیں کہ امریکہ بھی لیکن بہت اہم ہے, اور دونوں ملکوں کے جو تعلقات ہیں وہ بے حد اہم ہے ایک دوسرے کے لیے. اور چین یہ سمجھتا ہے کہ پاکستان کے امریکہ کے ساتھ تعلقات کی بھی اپنی اہمیت ہے, لہذا چین کو اس سے کوئی مشکل یا مسئلہ نہیں ہے. عارف انصار صاحب, سی پیک اور بیلنس چین پاکستان تعلقات کے اندر, اور پاکستان جو اسٹریٹجک پارٹنرز بھی ڈھونڈتا ہے, بعض تجزیہ کاروں کا تو خیال یہ ہے کہ چونکہ ایک ایبسلیوٹ کنٹرول بظاہر جا سکتا ہے کیونکہ بہت ہیوی انویسٹمنٹ یا لونز ہیں چین کی طرف سے, اس لیے پاکستان چاہ رہا ہے کہ سعودی عرب جیسا ایک طاقتور, فائنانشلی طاقتور ملک جو ہے وہ اس کا حصہ بنے تاکہ صرف چین کا کنٹرول اس کے اوپر نہ ہو.
جی اسد, یہ بالکل کنسرن رہا ہے, اور شاید امریکہ کی طرف سے بھی یہی کنسرن ہے کہ سی پیک ریلیٹڈ جو پروجیکٹس ہیں اس میں ٹرانسپیرنسی کے معاملے پہ ایشوز اٹھے ہیں, اور اس میں دیکھا یہ جا رہا ہے کہ پاکستان نے اس کو اب ایڈریس بھی کرنا شروع کیا. جو پاکستان کی نئی حکومت ہے انہوں نے بھی ایویلویشن کر رہے ہیں کہ کس حد تک ٹرانسپیرنسی تھی ان پروجیکٹس کی, کس حد تک وہ کیپیسٹی بنا رہے ہیں, کیپیبلٹی ٹرانسفر ہو رہی ہے. ایک اور جو بیلنسنگ رول ہو سکتا ہے پاکستان کی طرف سے وہ یہ بھی ہے کہ جس ہم نے دیکھا بھی کہ سعودی عربیہ کو انوائٹ کیا گیا ایسا اسٹریٹجک پارٹنر, تو وہ بھی ایک میرا خیال ہے اسی چیز کی جھلک ہے کہ جو کنسرنز ہیں امریکہ کی طرف سے کہ کیا یہ ون سائڈڈ قسم کا پروجیکٹ ہے, تو اس میں اگر دوسرے پلیئرز بھی آتے ہیں. اور ماضی میں یہ سوال بھی آیا ہے کہ امریکہ کی کمپنیز بھی انویسٹ کر سکتی ہیں اور وہ انٹرسٹڈ بھی ہوں شاید, اور بعض ٹیکنالوجیز ہیوی ڈیوٹی جو ہیں مشینری وہ امریکہ کی بڑی یونیک ہے, تو یہ بھی ایک بیلنسنگ ایکٹ ہو سکتا ہے پاکستان کی طرف سے کہ اگر وہ رکاوٹ نہیں ڈال رہے کہ نہیں یہ تو صرف کچھ ممالک ہی اس میں انویسٹ کر سکتے ہیں, تو اس طریقے سے بھی کنورجنس بن سکتی ہے جو آپ نے پہلے سوال کیا تھا کہ امریکہ اور پاکستان کی. تو اور ظاہری بات ہے کچھ لوگ سعودی عربیہ کی انوالومنٹ کو بھی اسی طرح سے دیکھ رہے ہیں, کیونکہ اس وقت اگر اسلامک ورلڈ میں کسی کنٹریز کے امریکہ کے ساتھ بہت اچھے تعلقات ہیں تو وہ سعودی عربیہ کے ہی ہیں, اور سعودی عربیہ کا شامل ہونا اگر وہ ایڈمٹ کر لیتے ہیں اور ان کی طرف سے بیانات آ جاتے ہیں کہ واقعی وہ صرف بڑھ رہے ہیں, تو وہ ہو سکتا ہے کہ وہ جو یہ ایک طرح کرٹیسزم ہے اس کو بھی وہ ایڈریس کرنے میں آگے بڑھے.
جی فرحت آصف صاحبہ,
میں بھی ایڈ کرنا چاہوں گی اس میں, کیونکہ دیکھیں جب کوئی بھی کنٹری, اٹس اے ویری انٹرنیشنل نارم کہ کوئی بھی کنٹری جو ہے نا وہ آپ کا انٹرسٹ کے بغیر ریلیشن, ویدر چائنا ہو, امریکہ ہو, سعودی عربیہ ہو, آپ اور پاکستان بھی اسٹیٹس کبھی اپنے انٹرسٹ کے علاوہ کسی کے ساتھ نہ ہو تو بہت زیادہ دوستی کرتی ہیں. وہ جب تک انٹرسٹ نہ ہو ان کو کبھی وہ اس میں آگے نہیں جاتی. نیشنل انٹرسٹ ان کے لیے سوورن اور امپورٹنٹ رہتا ہے ہمیشہ سے, اور یہ رہتا بھی رہا ہے. جب آپ سی پیک اور کی طرف دیکھتے ہیں تو دیکھیں اوور آل اگر ہم پاکستان کی پالیسی, فورن پالیسی کو دیکھتے رہے تو ہماری ٹلٹ جو ہے نا وہ ٹلٹ ایکسٹریم لیول پہ ٹلٹ یا تو ویسٹ کی طرف چلی جاتی ہیں یا ایکسٹریم لیول پہ ٹلٹ چلی جاتی ہیں. ہم کو بیلنس کرنے کی ہم نے کبھی کوشش نہیں کی. جب سے یہ حکومت آئی ہے وی ور کمپیٹنگ, وی ور رائٹنگ,
ہم لکھ رہے تھے, ہم کوشش کر رہے تھے کہ ایٹ لیسٹ ان چیزوں کو, کسی بھی کنٹری کا انفلوئنس پاکستان میں, پاکستان کو ہمیشہ بیلنس رکھنا چاہیے. فارن پالیسی جب تک آپ ایکول ٹرمس پہ ریلیشن شپ نہیں رکھیں گے, یو ایس ہو جائے چائنا ہو جائے, اس وقت آپ دیکھیں اس وقت ٹریڈ وار چل رہی ہے دونوں ٹائٹنز کے اوپر, اکنامک ٹریڈ وار ہے, شروع میں ان دونوں کی بہت بیلنسنگ تھی, لیکن آپ نے اس ٹریڈ وار میں اپنے آپ کو سیف بھی رکھنا ہے, اسٹیبلائز بھی رکھنا ہے, اور اس کے لیے آپ کو کوئی نہ کوئی ایک جس کو کہتے ہیں کوشن وہ چاہیے تھا. آپ اندازہ کر سکتے ہیں اس وقت سیپا کا آپ کے پاس اٹس اے ہیوج پروجیکٹ. آپ کو اس میں اگر وہ ٹھیک ہے, وہ آپ کے ریلیشن شپ اوور دا ٹائم پیریڈ رہے ہیں اچھے چائنا کے ساتھ, لیکن آپ نے کہیں نہ کہیں اس جو گلوبل ٹریڈ وار تھی اس کے اندر کہیں نہ کہیں آپ کو بیلنس آؤٹ کرنا تھا, اور دیٹ بیلنس آؤٹ جو ہے وہ سعودی عرب سم ہاؤ یو مینج, لیکن ابھی بھی ہم کلیئر نہیں ہے کہ وہ کن ٹرمز اینڈ کنڈیشنز پہ اس وقت پاکستان کے ساتھ یا چائنا کے سی پیک کے اندر
فرسٹ ویک بھیجو گے
سر, کیسے انویسٹمنٹ کریں گے. ابھی صرف ایک ہفتہ یا چند دن بھی گزرے ہیں, ہمیں اس کی کلیئرٹی بھی نہیں ہے اور انڈرسٹینڈنگ بھی اتنی نہیں ہے کہ چائنیز اس کو کس طرح سے دیکھتے ہیں. ابھی تک ان کی طرف سے کوئی اسٹیٹمنٹ نہیں آئی, میری نظر سے نہیں گزری, اگر گزری ہے تو ہمیں ضرور شیئر کرنی چاہیے کہ وہ کس طرح سے اس پلیئر کو جو کہ یو ایس پی اس میں بڑا امپورٹنٹ رول پلے کر رہے ہیں اس کو کس طرح کرنا ہے. تو یہ جو گلوبل, میں کہہ رہی ہوں گلوبل جو ٹریڈ وار اور ٹریڈ آرڈرز جو جا رہا ہے اس میں پاکستان کا بڑا ہی امپورٹنٹ رول ہے, اس میں بڑے ہی سمجھداری اور وزڈم کے ساتھ اس کو پلیئر پاکستان کو اپنے بیٹس پلیئر کرنے پڑیں گے. اور یہ جو اگلے میرے خیال سے پانچ سال یا تین سال بہت زیادہ امپورٹنٹ ہے, اکانومی کو تھوڑا بوسٹ کرنا, اس میں کیسے انویسٹمنٹ آپ لائیں گے,
یہ کافی ظاہر ہے نئی گورنمنٹ
اور اس کے
ترجیحات میں ہونا چاہیے. آخری ہمارا اس کا اینگل بھارت کے ساتھ ریلیشن شپ, ان بیانات کے بعد ہمارے ساتھی اسفر امام جو اس وقت پروڈیوسر بھی ہمارے, انہوں نے براہ راست سوال پوچھ لیا ہے ان سے کہ کوئی خدا نخواستہ جنگ کا خطرہ تو نہیں ہے, کیا کہا انہوں نے, سوال بھی سنی اور مختصر جواب بھی.
جنگ کے جو باتیں کی جا رہی ہیں کیا اس کے امکانات,
دیکھیے کون کر رہا ہے, سوال یہ ہے کہ یہ بات کر رہا کون ہے, ہم نے تو نہیں کی, ہم نے تو نہیں کی, ہم تو امن کے دائی ہیں, ہم تو امن کے اور استحکام کے اور خوشحالی چاہتے ہیں, ہم چاہتے ہیں روزگار, ہم چاہتے ہیں لوگوں کا معیار زندگی بہتر کرنا, ٹھیک ہے. اب یہ تو گھبراہٹ جہاں ہے وہ بتائیں, پاکستان کا کبھی جارحانہ رویہ نہ تھا نہ ہے, لیکن اس کا یہ مطلب نہیں ہے کہ ہم کسی جارحانہ عزائم کا مقابلہ کرنے کی صلاحیت نہیں رکھتے, بالکل رکھتے ہیں, بالکل رکھتے ہیں, دفاع کا حق ہمارا تھا ہے اور رہے گا, جارحانہ سوچ نہ ہماری تھی نہ آج ہے, ہم کل بھی امن کے خواہش مند تھے آج بھی ہیں.
جی عارف انصار صاحب, یو این کا فورم ہے, بظاہر لگتا ہے کہ پاکستان اس ایشو پہ کھل پہ بات کرے گا, بھارت کی طرف سے بھی ہوگی, سو کیا امریکہ یا یہاں پہ دیگر ملک اس کنڈیشنز کے اندر انٹروین کر سکتے ہیں, یا جو خطرات جن کا تذکرہ کیا گیا سوال کے اندر بھی, اس جانب یہ دو نیوکلیئر پاورز جو ہیں وہ آگے بڑھ رہی ہیں؟
جی اس میں یہ خطرہ ہمیشہ ہی رہتا ہے اور اسی لیے اتنا والٹائل کانفلکٹ ہے اور اسی لیے تشویش رہتی ہے امریکہ کی طرف سے بھی اور دوسرے ممالک کی طرف سے بھی کہ بات زیادہ خراب نہ ہو. اور اس میں بڑی ویلکم کیا گیا تھا کہ اگر دونوں ملکوں کی فارن منسٹرز کی ملاقات ہو جاتی دیٹ وڈ ہیو بین اے پازیٹیو اسٹیپ. اب جو بھی وجوہات ہوئی ہیں وہ ایک دم ریورسل ہو گیا اور ایک دم دوسری طرف بات چلی گئی, لیکن ظاہری بات ہے کہ آئی ایم شور کہ دوسری ملکوں کی طرف سے بھی یہی کہا جائے گا کہ کام کو پریویل کیا جائے اور بات چیت کی طرف زور دیا جائے, کیونکہ کوئی بھی رسپانسبل ایکٹر تو نہیں چاہے گا کہ وہ جنگ کی بات کرے, ایسی کوئی سچویشن کریٹ ہو جس میں کہ کانفلکٹ نیوکلیئر سچویشن میں ایسکلیٹ ہو. اور خاص طور پہ جب افغان ریکنسیلیشن کی طرف اس وقت توجہ ہے اور اس کی طرف کافی فوکس بھی ہے, یہ ایک اگر وہاں حالات خراب ہوتے ہیں تو ایک بہت بڑی ڈسٹریکشن پیدا ہو سکتی ہے, تو اس لیے میرا خیال ہے کہ ظاہری بات ہے تمام پلیئر کام کو پریویل کرنے کی ہی کوشش کریں گے.
فرد صاحبہ مختصر ہے اس کو, ہم بالکل ٹائم سے کچھ آگے نکل آئے, کیا کہیں گی آپ؟
بالکل میں کہوں گی کہ جو ہے نا اس وقت جو انڈیا ہے وہ, میں نے جیسے گلوبل اکنامک ٹریڈ وار کی بات کی, اس وقت انڈیا از ایٹ دا बिल्कुल सेंटर स्टेज पर है मिलिट्री इन जो दुनिया में है ना, और क्योंकि इंडिया के अंदर विद इन इंडिया आपने देखा होगा पहले उन्होंने कहा कि हाँ जी हम बात करें, जैसे उन्होंने आई मीन डिसीजन वगैरह लिए और छह दिन उन्होंने पीछे विदड्रॉ कर लिया. तो इंडिया इज एट द सेंट्रल स्टेज इस वक्त मिलिट्री जो बिल्डअप है उसकी, उसका पूरे वर्ल्ड में अगर आप इस वक्त देखें उनकी पाइलअप हो रही है मिलिट्री लेन देन में, वो बहुत आगे हैं, पाकिस्तान से भी ज्यादा आगे हैं, वो ट्रेड वॉर में सबसे ज्यादा आगे निकलना भी चाहते हैं, हमेशा उनके लगे भी रहते हैं. और इसके बाद फिर ये कि विद इन इंडिया इंस्टेबिलिटी, अब जो है आपको पता है इलेक्शन भी होने वाले हैं इंडिया की जो है ना, जो भी मोदी सरकार है उनके ऊपर इल्जाम भी बहुत हैं, इल्जाम भी मुल्की के लेन देन के हवाले से हैं. मैं इस पूरी चीज को ये देखना देख रही हूँ कि वो क्योंकि मिलिट्री और वॉर की और मॉकरिंग के ऊपर अगर आप थ्रू आउट देखें इंडिया उसमें बहुत ही इंपॉर्टेंट प्लेयर रहा है. तो इस रीजन में इंस्टेबिलिटी और इस तरह की स्टेटमेंट देना ये एक रेगुलर की बात है. इनकी स्ट्रेंथ यूएस में और जो रीजनल कुछ रीजनल प्लेयर्स हैं उनके साथ मिलते हैं वो उसमें जो है ना उसमें उनको उनको इन, ये किसी एंड पर नहीं जा सकते. ये एक जिसको कहते हैं एक टॉक है उसको, मेरा नहीं ख्याल कि पाकिस्तान इंडिया इस हालात में है कि उनका हो सकता है. शाह महमूद कुरैशी साहब की बात और पहले आपको पता है प्राइम मिनिस्टर ने भी ये बात की थी कि पावर्टी दोनों मुल्कों में इतनी ज्यादा है कि आप जो, और पावर्टी की वजह भी हमारी मिलिट्री स्पेंडिंग या डिफेंस स्पेंडिंग इतनी ज्यादा है जो कि पाकिस्तान से भी ज्यादा इंडिया की है. तो आप ये देखें कि वहाँ पावर्टी का लेवल इतना ज्यादा है कि ये जो स्टेटमेंट इस तरह की आती है ये इनकी जरूरत ही बनती है. आप मतलब मैं तो इसको इस तरह से देखती हूँ. इंस्टेबिलिटी विद इन द कंट्री और चाइना के साथ पाकिस्तान की रिलेशनशिप एनहांस हुए हैं अभी रिसेंटली वो स्ट्रक्चर. फिर इंडिया इस वक्त एक डिलेमा में है जहां पर वो कहीं जाना भी चाहते हैं और नहीं भी जाना चाहते. मेरा इशारा जो है शंघाई तावन तंजीम और फिर रिलेशनशिप विद चाइना जहाँ वो बैलेंस करना चाहते हैं विद द यूएस एंड चाइना. वहाँ उनको समझ नहीं आ रही है बिल्कुल. अगर आप उनके ट्रेंड देखें इन टू वेरी डिफिकल्ट सिचुएशन के कहाँ वो बैलेंस करें, तो वो फिर उनको इस तरह की जो चीजें हैं बातें हैं वो करेंगे जरूर. यूएन का बहुत अच्छा फोरम है. शाह महमूद कुरैशी साहब को यही टिप देना चाहूंगी जो भी उन्होंने कहा कि आप ये बैलेंस इनको जरूर प्रोजेक्ट करें. कश्मीर का इशू आपके पास सामने है, पाकिस्तान का पॉजिटिव इमेज आपको एक मौका मिल रहा है. प्राइम मिनिस्टर साहब चाहते हैं बहुत अच्छा होता है लेकिन शाह महमूद कुरैशी साहब है इनको अच्छा बोलना आता है.
सो देखते हैं कि वो कैसे इस फोरम को यूटिलाइज करते हैं. बेहद शुक्रिया आपका फरहत आसिफ साहब, आपने हमें ज्वाइन किया. आरिफ अंसार साहब चीफ एनालिस्ट विद पॉलिटिक टॉप हमारे साथ थे. फरहत आसिफ साहब प्रेसिडेंट इंस्टीट्यूट ऑफ पीस एंड डिप्लोमेसी आप हमारे साथ थी, आपके भी हम ममनून हैं. एक ब्रेक के बाद वापस आते हैं, पाकिस्तान की सियासत और कुछ डेवलपमेंट्स पर बात करते हैं.
वीओए उर्दू अब आपके हाथ में. पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए. दूर जाने की जरूरत नहीं. वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं. आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है. वीओए उर्दू अब आपके हाथ में.
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग. मैं हूँ असद हसन, प्रोड्यूसर है हमारे साथ असफर इमाम, बिल बारबर हमारे इंजीनियर हैं. बात हम करेंगे पाकिस्तान की सियासत के ऊपर और उसमें दो उसके जाविये हैं. एक तो ये कि अपोजिशन की जमातें खासतौर पर जो दो बड़े ग्रुप हैं पाकिस्तान मुस्लिम लीग नवाज़ और पाकिस्तान पीपल्स पार्टी, उनके दरमियान अखबारी इतलात के मुताबिक कम्युनिकेशन हो रही है कि वो अपने आप को इस अपोजिशन इतिहाद को मजबूत करें और टाइम टू टाइम जो गवर्नमेंट को है वो सख्त और मुश्किल वक्त दे सकें, टफ़ टाइम दे सकें. और एक पेशरफ्त इसमें यह भी है कि साबिक वज़ीर आज़म मियाँ नवाज शरीफ साहब और एक सीनियर साफ़ी सिर अलमेडा जिनका ताल्लुक डान ग्रुप के साथ था, उनके खिलाफ एक पिटीशन फाइल की गई थी गद्दारी के मुकदमे में और या बगावत के मुकदमे में, और नवाज शरीफ साहब को लाहौर हाई कोर्ट ने इस रेफरेंस में तलब भी कर लिया है. और एक और जो खबर वहाँ पे चल रही है अकाउंटेबिलिटी की, क्या अक्रॉस द बोर्ड होगी, क्या मियां मोहम्मद नवाज शरीफ साहब के बाद ये अकाउंटेबिलिटी जो है जिसे हमने कहा कि अक्रॉस द बोर्ड जा रही है, क्या पाकिस्तान पीपल्स पार्टी की लीडरशिप भी इसका हिस्सा बन रही है और बाकी सियासी जमातें बशमूल तहरीक इंसाफ उसके लोग भी क्या उसके दायरे में या नेट में आ रही हैं, ये भी हम बात करेंगे. एजाज सैयद हमारे साथ हैं, सीनियर साफ़ी हैं, इन्वेस्टिगेटिव रिपोर्टर हैं, बड़े शानदार मुतहरिक जर्नलिस्ट हैं. और डॉक्टर रसूल बख्श रईस साहब प्रोफेसर हैं पॉलिटिकल साइंस के. खबर और कुछ डेवलपमेंट्स एजाज सैयद से हम लेंगे और फिर एनालिसिस के लिए डॉक्टर साहब के पास जाएंगे. एजाज बहुत शुक्रिया और खैर मकदम. आपकी स्टोरी को आज सुहेल बड़ाई साहब ने آپ کی جو ایفرٹس ہیں ان کو ایکنالج بھی کیا. ایک پورا آرٹیکل اس کے اوپر لکھا ہے کہ آپ کہاں کہاں سے خبر کیسے کیسے نکال کے لاتے ہیں. ذرا پہلے اکاؤنٹیبلٹی پہ ہی بات کر لیتے ہیں. زرداری صاحب جن کے خلاف منی لانڈرنگ کے کیسز اور ان کی ہمشیرہ کے خلاف اس کی انویسٹیگیشنز ہو رہی ہیں, پرانے کچھ کیسز بھی ہیں جن کی کھولنے کی باتیں ہو رہی ہیں, کیا چل رہا ہے اسلام آباد کے اندر اور نیب کے اندر؟
اسد بھائی آپ کا بھی شکریہ اور سہیل بھائی صاحب کا بھی شکریہ. جو پاکستان میں جو ایک سلسلہ چلا ہوا ہے تقریباً ایک ڈیڑھ سال سے, جس اسی سلسلے کے تحت نواز شریف بھی جیل میں گئے اپنی بیٹی مریم کے ہمراہ, اور ان کے جو دو بچے ہیں وہ بیرون ملک ہیں اور ان کو لانے کی بھی باتیں ہو رہی ہیں. اب عمران خان آئے ہیں تو یہ بھی جو پہلے سے جو سلسلہ چل رہا ہے اس میں اپنی کنٹریبیوشن دے رہے ہیں. لیکن جو کیس آصف علی زرداری سابق صدر کے خلاف اور ان کی بہن کے خلاف درج کیا گیا اور کچھ اور لوگوں کے خلاف درج کیا گیا, اس کی جو تحقیقات ہیں یہ پچھلی جو نگران حکومت ہے اس میں یہ مقدمہ باقاعدہ طور پر درج ہوا, اور اب اس کی جو تفتیش ہے وہ آگے بڑھ رہی ہے. اور آپ کو پتا ہے کہ جی آئی ٹی ایک قائم کی گئی ہے احسان صادق کی سربراہی میں. لیکن اسد کچھ ایسی باتیں جو میں شاید کھل کے نہ کر سکوں, جو پاکستان میں جو صورتحال ہے جرنلزم کے حوالے سے اور میڈیا سیکیورٹی کے حوالے سے اس تناظر میں, لیکن میں اشارتاً آپ کو یہ بات بتا سکتا ہوں کہ جو فیصلہ ہے اس کیس کا بھی اور پہلے کیس کا بھی, ان دونوں میں ایک چیز مشترک ہے کہ یہ جو فیصلہ ہے جو تحقیقات کا آصف علی زرداری اور ان کی بہن کے حوالے سے, یہ شاید کسی اور جگہ پہ ہوا ہے. اگر آپ ایویڈنس کے حوالے سے بات کریں, کچھ ڈاکومنٹس مجھے دیکھنے کا اتفاق بھی ہوا ہے. جو فریال تالپور ہیں جو ان کی بہن ہیں ان کے بارے میں تو کچھ ایویڈنس ہیں. اگر آپ سابق صدر آصف علی زرداری کے حوالے سے بات کریں تو کوئی ایسی بہت بڑھیا قسم کی ایویڈنس ابھی تک دستیاب نہیں ہو سکی جے آئی ٹی کو, لیکن وہ کنیکٹ ہوتے ہیں اپنی بہن کے ساتھ تو اس طریقے سے وہ اس کیس کے اندر آتے ضرور ہیں.
تو کیا جے آئی ٹی کے نتائج بھی کم و بیش اسی طرح کے ہو سکتے ہیں جس طرح کا سامنا نواز شریف صاحب کو کرنا پڑا؟
اسد میرے پاس جو اطلاعات ہیں اس کے مطابق تو یہ ہے کہ جن قوتوں نے نواز شریف کو اور مریم نواز کے حوالے سے کسی زمانے میں کہا تھا کہ ان دونوں کو جیل بھیجنا اور وہ جیل گئے بھی, ان کا یہ کہنا ہے, میری جو میرے پاس اطلاعات ہیں کہ جو جسٹیفیکیشن ہے نواز شریف اور مریم نواز کی جیل بھیجنے کی اس کے اوپر ایک سوالیہ نشان ہے. لوگ سوال کرتے ہیں کہ پاکستان میں اگر آصف علی زرداری باہر ہیں تو نواز شریف اور مریم نواز کے جیل اندر جانے کی جو جسٹیفیکیشن ہے وہ ویلڈ نہیں ہے. تو اپنی جسٹیفیکیشن کو ویلڈ کرنے کے لیے اور جو آن گوئنگ انورٹیڈ کاماز میں جو اکاؤنٹیبلٹی ویو ہے یا ڈرائیو ہے اس کو مستحکم کرنے کے لیے میری اطلاعات کے مطابق یہ جیل میں ضرور جائیں گے.
اچھا یہ تو بڑی خبر ہے, لیکن یہ بتائیں کہ پھر اس اکاؤنٹیبلٹی ویو کے اندر کیا تحریک انصاف کے بھی کچھ لوگ اس نیٹ میں آ رہے ہیں؟
دیکھیں اسد ابھی تک تو تحریک انصاف کا کوئی قابل ذکر آدمی اس نیٹ میں نہیں آ رہا, لیکن اگر اس سارے معاملے میں اگر بڑے کچھ لوگوں کو آپ نے جیل میں بھیجنا ہے تو اگر تحریک انصاف کے ایک دو بندوں کی چھوٹی موٹی قربانی دے دی گئی تو یہ کوئی ایسی اچنبھے کی بات نہیں ہوگی.
اس سے پہلے کہ میں ڈاکٹر صاحب کے پاس جاؤں, اسی سے چونکہ پھر لنک ہو جاتا ہے, سو یہ جو نیب ہے اس کی ایکٹیویٹیز ہیں, یا اگر آپ جیسے کہہ رہی ہیں آپ کے پاس شواہد ہیں کہ اگر یہ پلانڈ چیزیں ہو رہی ہیں, سو پھر کیا یہ دباؤ کیا یہ پریشرز ہی ہیں جو دو بڑے گروپ ہیں ایک دوسرے کے مخالف گروپ رہے ہیں, مخالف پارٹیاں ہیں پیپلز پارٹی اور نواز لیگ, ان کو متحد کر رہی ہیں کسی بڑے الائنس میں بھیج رہے ہیں؟
جی آپ مجھ سے بات کر
رہے ہیں, میں آپ سے تاکہ پھر اس کے انالیسز آ جائے گا کہ کیا یہی دباؤ جو ہے وہ کسی اتحاد کا سبب بن رہا ہے.
دیکھیں اسد دو باتیں بڑی امپورٹنٹ ہیں, ایک تو یہ ہے کہ جو مسلم لیگ نون کے جو سربراہ ہیں نواز شریف اور مریم نواز ان کی جو بیٹی ہیں, فاؤنڈنگ فادر تو وہی ہیں گو کے صدر شہباز شریف ہیں, جو پارٹی کو لے کے جا رہے ہیں نواز شریف آگے, ان کی حد تک تو مجھے ذاتی طور پہ یہ علم ہے یا کوئی ایسے سگنلز بھی موجود ہیں کہ ہی از آل آؤٹ ٹو فائٹ ود آل دوز فورسز ہو آر ڈیموکریٹک, اور جو غیر جمہوری قوتیں ہیں وہ ان سے لڑنے کے لیے تیار ہیں. اسی لیے وہ لندن میں تھے, اسی لیے وہ وطن واپس آئے, انہوں نے گرفتاری دی. شہباز شریف کے حوالے سے معاملہ ڈاواڈول ہے, لیکن جو آصف علی زرداری اور پیپلز پارٹی ہے ان کو اس کیس کی وجہ سے कंट्रोल किया जा रहा था। मेरी खुद आसिफ अली जरदारी साहब से भी बात हुई थी, मैंने उनसे ये पर्टिकुलर सवाल किया था कि कुछ लोगों का ये कहना है कि इस केस के जरिए आपको कंट्रोल किया जाएगा, अपोजिशन को मुतद नहीं होने दिया जाएगा। तो उनको भी पता था मैं क्या बात कह रहा हूँ, मुझे भी पता था मैं क्या पूछ रहा हूँ। तो आसिफ जरदारी साहब ने मेरी इस बात का जो जवाब देने की बजाय मुस्कुराहट दी थी। तो दबाव है आसिफ जरदारी के ऊपर, उस दबाव से निकलने के लिए जरूर वो आखिरी कोशिशें करेंगे कि हमारे यहाँ एस्टेब्लिशमेंट के साथ कोई ऐसा टूस कर लें या उनको ऐसा सेटिस्फाई करें कि वो उनको अंदर ना भेजें। लेकिन मेरी इतलात के मुताबिक अल्टीमेटली जो अभी कोई रबते हैं, जो बैकडोर रबते हैं, वो हो गए हैं दोनों जमातों के अंदर। तो वो जो बर्फ है वो पिघल गई है। आप देखिए जरदारी और उनके बेटे नवाज शरीफ से ताजियत भी कर रहे हैं। तो ये एक सिलसिला है जो चल निकला है और अल्टीमेटली उसी तरफ जाएगा जिसका जिक्र आप कर रहे हैं।
डॉक्टर रसूल बख्श रही साहब, बेहद शुक्रिया आपका। मैंने इजाज़ से ज़्यादा अपडेट्स लेने की कोशिश की ताकि आप उसको एनालाइज कर सकें। पहले उसी बात के ऊपर, ये जो है अकाउंटेबिलिटी कितनी ट्रांसपेरेंट है और आपके ख्याल में, और क्या वाकईतन बाकी सियासी जमातों को आप भी लोग इसका हिस्सा बनना चाहिए?
में कुछ लोग हैं, कुछ जमातों में ज्यादा है, कुछ जमातों में कम है, जो मस्जिद में करप्शन में मुलविस रहे हैं। जो जरदारी साहब और उनकी बहन के बारे में केसेस हैं, जो बातें मैंने साथ की सुनी है, वो यह है कि ये बनाई नहीं गई, ये सामने लाई गई है। और ये सही है, सामने लाने का और उन पर अदालतों में केस और मुकदमा दर्ज करने का जो फैसला है, वो जो हमारी पूरी हुकूमत थी उसके दौरान हुआ है। मैं उनसे इतफा करता हूँ कि ये फैसला जो हमारे सलामती के इदारे हैं, उनको मैं गैर जमहूरी नहीं कहता जिस तरह से वो बात कर रहे थे
जी।
वो ये है कि उन्होंने फैसला किया था कि अगर मुल्क को इस्तेहकाम बख्शना है तो उसके लिए जरूरी है कि जो लोग ताकत में है वो माल खजाना लूट के सैकड़ों अरब डॉलर की हैसियत में जो उनके पैसा बहर पड़ा हुआ है इनका, ये अगर होने दिया गया तो पाकिस्तान तो खत्म हो जाएगा, अंदर से खोखला हो जाएगा। और कुछ मैं समझता हूँ कि लोग ऐसे हैं पाकिस्तान में मौजूद जो किसी के एजेंडे पे काम करते हैं और उन्होंने पाकिस्तान की मईशत को तबाह करने का एक मुनज़्ज़म एक तरीका अख्तियार किया था और उसमें मुलविस रहे हैं। जो पकड़े जा रहे हैं, जो जिनके सामने शवाहद आ रहे हैं उनको पकड़ा जा रहा है, ढील किसी के साथ नहीं होगी। और मैं नहीं समझता कि ये दुरुस्त है कि गद्दारी के खिलाफ केसेस इसलिए बनाए जा रहे हैं कि उसको कंट्रोल किया जाए, कि वो उनको कंट्रोल करने की जरूरत नहीं, वो क्या कर सकते हैं उनको तो, बल्कि इसमें इस हुकूमत में उनको तो कहीं ज्यादा उनको वो मिली, इंतखाबात में ज्यादा उनको कहीं सीटें मिल गई हैं, उनको कोई कंट्रोल करने की जरूरत ही नहीं है। जब वो किसी से वो कंट्रोल होते हैं, जो कुछ वो करना चाहते हैं वो करते रहे हैं। और अब भी मैं समझता हूँ, ये मैं काफी अच्छे से, ये आपकी बात नहीं है, ये जो आप बिल्कुल जो हालिया दिनों में उनके दरमियान रास्ते पैदा हुए हैं, ये हम लोग बहुत पहले से जानते हैं।
सही।
ये नागुजीर है इन दो सियासी जमातों के लिए कि आपस में मिल के पीटीआई का इंतखाबात के मैदान में मुकाबला करने, वरना वो आते
रहेंगे। तो डॉक्टर साहब, एक तो ये बात है ना, लेकिन
दोनों मिल भी जाए तो शायद फिर भी आ जाए, लेकिन इनका ये एक जो पार्लिमानी निज़ाम है, जो इंतखाबी निज़ाम है हमारा पाकिस्तान में चैम्बर खसूसी तौर पर, ये उसके लिए नागुजीर है कि तीन तीन चार चार पार्टियां अगर इंतखाबात में लड़ेंगी तो जीतेगी तो एक, तो इंतखाबात में आप हिस्सा लेते हैं जीतने के लिए, हारने के लिए तो नहीं लेते। तो वो एक ये तो एक दिन इंतखाबात के अमल के तौर पर ये चीज सामने आ जाती है कि इंतखाबी इत्तेहाद करना अपने सियासी हरीफों के साथ में जरूरी होता है।
सही। लेकिन डॉक्टर साहब, आप इससे तो इत्तेफाक करेंगे कि बहरहाल इस बात पे ऊपर तो सबका यकीन होना चाहिए कि जो एहतसाब का अमल है उसके अंदर ना तो कोई सियासी अजायम है और ना गैर जो जमहूरी इदारे हैं उनका कोई किरदार है।
देखें, ये जो गैर जमहूरी इदारे हैं ना, ये इस खुलासे में इत्तेफाक नहीं करता कि फौज के बारे में ये कहा जाता है कि गैर जमहूरी इदारा है, कि जमहूरी इदारा वो है जिस तरीके से इन्होंने खानदानी, ये पाकिस्तान पीपल्स पार्टी या पीएमएलएम, ये जमहूरी इदारे हैं या खानदानी सियासत हो रही है? ये इस मुकाबले में मैं इस तरह से जो उसकी टर्म है मैं उसको एक्सेप्ट नहीं करता, लेकिन यह है कि जो अब अच्छा पीटीआई में जो ये नहीं है कि सिर्फ उनको दिखावे के लिए किया जाएगा, उनके वजीर थे पार्लिमानी अमूर के मुशीर थे अवान साहब
जी बाबर अवान साहब,
उनके खिलाफ रहते ना सोच उसने इस्तीफा दे दिया, और इसी तरीके से इससे बड़ा तो और नहीं होता था कि वजीर के अहदे के बराबर है, और जो उनके फॉर्मर चीफ मिनिस्टर है और आज के वजीर दाखिला है उसके खिलाफ तहकीकात हो रही
है,
और भी लोग हैं जिनके खिलाफ तहकीकात हो रही है, अमल शफाफ होना चाहिए, जहां जहां भी बैठे हुए हैं उनके खिलाफ कार्रवाई जरूर होनी चाहिए। मैं तो समझता हूँ ये जो क्यू लीग वाले हैं जो पीटीआई के इत्तेहादी बने हुए हैं और दहशतगर्दी के भी इत्तेहादी थे, मुशर्रफ के साथ भी थे, इनके खिलाफ करप्शन के बेशुमार इल्जाम आते हैं, जिस वक्त स्पीकर बने हुए हैं प्रवीण गिलाई और दूसरे लोग,
और ये जिस तरह हम ये कह रहे हैं ना कि एहतसाब के अमल के ऊपर सियासत की छाप नहीं होनी चाहिए, दूसरी जानिब से अगर दिफा जिन लोगों के ऊपर इल्ज़ाम हैं जब वो अपना दिफा कर रहे हों सो वहाँ से भी अगर सियासत की छाप ना हो, साफ साफ वाज़े रसीदों के साथ और अपनी क्लेरिफिकेशन के साथ आएँ तो ज़्यादा बेहतर है। एजाज़ ज़रा एक दूसरी डिवेलपमेंट पर आइएगा, ये जो बगावत के मुकदमे में नवाज़ शरीफ साहब को तलब किया गया है लाहौर हाई कोर्ट में, एक पिटिशनर हैं जिन्होंने ये फ़ाइल की थी, और सीरियस हो सकता है ये इशू आगे चल के?
देखिए असद, ये जो बगावत का मुकदमा है साबिक वजीर आजम के ऊपर एक इंटरव्यू के हवाले से जो उन्होंने अल-मेडा को दिया था, ये आपको पता है कि ये अगर देखा जाए तो फ्रीडम ऑफ स्पीच और फ्रीडम ऑफ एक्सप्रेशन हमारे कॉन्स्टिट्यूशन में भी ये लिखा हुआ है और उसमें वाजे तौर पर ये बातें मौजूद हैं और पूरी दुनिया को भी पता है, और ये इस बात की भी जमानत है अलामत है कि जो नवाज शरीफ है वो शायद अभी उस बयानिए के ऊपर नहीं आ रहे जिस बयानिए के ऊपर शायद कुछ कूटें उनको लाना चाहती हैं, इसीलिए उनके खिलाफ जो केसेस हैं वो दर्ज हो रहे हैं, केसेस फाइल हो रहे हैं, उनके ऊपर कार्रवाई हो रही है, अगर वो उस बयानिए के ऊपर आ जाएं तो वो मेरे ख्याल में तमाम चीज़ें रिजॉल्व होनी शुरू हो जाएंगी और शायद चीज़ें कुछ और अख्तियार कर लें। जो हमारे सीनियर हैं रसूल रई साहब, इन्होंने फरमाया कि जी देखिए वो तो वो जमहूरी पार्टियाँ नहीं हैं और वो तो खानदानी पार्टियां हैं, तो मैं इनसे बड़े अदब के साथ पूछूंगा कि बरतानिया के अंदर या अमेरिका के अंदर भी सियासी जमातें, आप देखिए बुश सीनियर बुश, उसके बाद और भी बहुत सारी एग्जांपल्स दी जा सकती हैं, तो ये बात करना बड़ा मेरे ख्याल में ये मैं इनसे कोको नहीं करता
नहीं, लेकिन अगर एजाज इसमें थोड़ा सा मुझे इंटरव्यू करना पड़ेगा, जो बुश वाली एग्जाम्पल दी जाती है ना वो इस एतबार से मुख्तलिफ है कि एक पॉलिटिकल जमात है जिसके प्राइमरीज होते हैं, बंदे निचले लेवल से इलेक्ट होके आते हैं, वो नॉमिनेट नहीं होते हैं।
भाई मैं भी क्योंकि सियासियात का ही तालिब इल्म हूँ, मैंने तालीम भी इसी शोबे में हासिल की है, अर्ज ये है कि पाकिस्तान के अंदर तो मुकम्मल जमहूरियत आने नहीं दी गई, उनका नाम नहीं लिया जाता बदकिस्मती से, और जो 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 जो, जो हुकूमतें आती है या अभी भी पाकिस्तान तरीके इंसाफ की जो हुकूमत आई है ये सबको पता है कि इसको कितने अख्तियार दिए गए हैं, या पीपल्स पार्टी या नून लीग की हुकूमत के पास कितने अख्तियार थे, धरने कर दिए जाते हैं, लॉन्ग मार्च कर दिए जाते हैं, तो खुदारा ये जो फैक्ट्स हैं उनको डिनाई नहीं करना चाहिए, जो फैक्ट्स हैं उनको एज इट इज करना चाहिए, अदालतों का काम इंसाफ देना है, कानून नाफिज करने वाले इदारों का काम कानून नाफिज करना है, जिनका काम किसी और जगह पे है उनको अपना काम करना चाहिए, जिसका काम एग्जेक्टिव का उसको एग्जेक्टिव का काम करना चाहिए, लेजिस्लेचर को लेजिस्लेचर करना चाहिए, लेकिन हमारे हम लोग जो पढ़े लिखे लोग भी हैं हमें भी मेरे ख्याल में जिम्मेदारी का।
डॉक्टर साहब क्विकली इसको सम अप कीजिएगा, आपके ख्याल में क्या ये भी महज एक दबाव हो सकता है कि नवाज शरीफ साहब अपने घर में बैठे और वो सियासी सरगर्मियों में उस तरह से मुतहरिक किरदार अदा करें?
आपको क्लियर कर दूं इस केस के बारे में, ये किसी प्राइवेट बंदे की तरफ से मुकदमा ये हाईकोर्ट में गए हैं कि उन पर मुकदमा दर्ज किया जाए, ये नहीं है कि मुकदमा उनके ऊपर दर्ज हो गया है, कि मुकदमा उनके ऊपर दर्ज किया गया है। मेरा ख्याल ये है कि हाई कोर्ट को ये मुकदमा सुनना नहीं चाहिए और सुनेंगे नहीं, ये कोई ऐसा दबाव नहीं है, मेरा नहीं ख्याल है कि उनके ऊपर ये मुकदमा बनेगा या बन सकता है, कि जो गद्दारी है वो ये जो आजादी है तहरीर और तकरीर की ये हमारा आईन भी देता है और हमारी अदालतें भी उसको तस्लीम देती हैं, वो ये है कि ये एक्ट हो सकता है, कि आपने कोई ऐसा काम किया कि जिससे गद्दारी साबित हो, बात करने से गद्दारी साबित नहीं हो।
सही। हाँ, लेकिन उनको बाकायदा तलब किया गया है कि आप आपस में पेश हों। एजाज, बहुत शुक्रिया आपका। एजाज सैयद आप हमारे साथ हैं। डॉक्टर साहब, अगले सेगमेंट पे आपके क्विक कमेंट्स में चाहूँगा, लेकिन चंद सेकंड की एक ब्रेक ले लेते हैं। ब्रेक के बाद वापस आएंगे प्रोग्राम का अगले हिस्से में बात करें।
VOA उर्दू अब आपके हाथ में।
पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए।
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन प्रोग्राम है, जहाँ रंग मैं हूँ असद हसन और प्रोड्यूसर असफर इमाम। बात हम करेंगे प्रोग्राम के इस हिस्से में अकवाम मुत्तहिदा की जनरल असम्बली का इजलास। दुनिया भर से ईरान माह यहाँ पहुँचना शुरू हो गए हैं और ईरान के सदर हसन रूहानी वो भी यहाँ पहुँच रहे हैं, और इस मौके पर खबरें ये आ रही हैं कि अमरीका के सदर डोनाल्ड ट्रंप वो ये इस ख्वाहिश का इजहार कर रहे हैं कि अगर इस सेशन के मौके पर साइड लाइन अगर मुलाकात होती है सदर हसन रूहानी के साथ, तो इसके लिए वो ओपन है। माइक पोम्पियो ने इसकी तस्दीक की है और अमरीका की अकवाम मुत्तहिदा के अंदर जो सफ़ीर हैं निकी हेली, उनका भी ये कहना था कि सदर डोनाल्ड ट्रंप अगरचे इसके लिए मुकम्मल तौर पे वो अपने आप को ओपन रखे हुए, वो बात करने के लिए तैयार हैं, लेकिन दूसरी जानब उनका मतालबा ये है कि ईरान वो भी एक कंस्ट्रक्टिव अप्रोच के साथ उसमें आगे बढ़े। ये डेवलपमेंट ऐसे वक्त में हुई है जब ईरान के अंदर उनके मुसल्ला गार्ड्स के ऊपर फायरिंग की गई है, कम अज़ कम 25 अफराद उसमें मारे गए हैं, और ईरान ये समझता है कि इसके अंदर अमरीका का किरदार है, अमरीका उसकी तरदीद करता है। क्विक एनालिसिस हम लेंगे। डॉक्टर रसूल रईस साहब हमारे साथ हैं, प्रोफेसर अजमत रसूल साहब फ्लोरिडा स्टेट यूनिवर्सिटी से। अजमत रसूल साहब, कितनी बड़ी अपॉर्चुनिटी है सदर डोनाल्ड ट्रंप के आने के बाद जो अमरीका ईरान ताल्लुकात में बेहतरी आई भी थी वो रिवर्स हुई है, वो मुआहदा भी रिवर्स हुआ है, क्या इसको कैपिटलाइज कर सकती है इस सेशन को दोनों मुल्कों की लीडरशिप?
बातचीत हो, क्योंकि कल आपने बयान देखा होगा उनके जो एक वकील है और ये मेयर भी रहे हैं 9/11 के वक्त के मेयर थे
न्यूयॉर्क
के, उन्होंने कहा है कि जी के हमने तो हुकूमत को खत्म करना है, ईरान के हुकूमत को, ये हफ्ते में हो, दो हफ्ते में हो, महीने में हो, दो महीने में हो, कि ये जब तक के ट्रंप है और उनके साथ जो लोग लगे हुए हैं वो है, तो उनका उनकी ख्वाहिश और इरादा यह है कि हर किस्म का दबाव ईरान के ऊपर डाला जाए, अंदर के हालात खराब हों, लोग उनके खिलाफ बगावत करें और ईरान में हुकूमत का तख्ता उल्टा जाए। उसमें उनके मशरिक़-ए-वुस्ता में अरब मालिक, इत्तेहादी अरब मालिक भी हैं, इसराइल भी उसमें शामिल है, तो एक बड़ा हौसला और खतरनाक इन्होंने एक मनसूबा बनाया हुआ है कि ईरान को किस तरीके से अगर मुस्तहकम किया जाए और इस्तेहकाम को खत्म करके वहां पे कैसे
So, आप कोई बड़ी डेवलपमेंट नहीं दे रहे जी? प्रोफेसर अजमत रसूल साहब फ्लोरिडा स्टेट यूनिवर्सिटी से। जी अजमत रसूल साहब, योर टेक प्लीज।
जी देखिए, इस मामले में जो अमेरिका के अंदर एक बड़ी रियलाइजेशन पैदा हुई गुज़श्ता 10 साल के दौरान, और बहुत सारे फॉरेन पॉलिसी सर्कल से वाकफ लोगों का ये कहना था कि ईरानी इंकलाब के बाद जो अमेरिका ने डिस इंगेजमेंट की ईरान के साथ वो बहुत बड़ी गलती थी, और इस तरह डिप्लोमेसी के लिए अमेरिका और अमेरिका की जो आप कह लीजिए जो हॉकिश पावर थी अमेरिका में, उन्होंने कोई उसके लिए स्पेस नहीं छोड़ी, कोई जगह नहीं छोड़ी, और उसके नतीजे के तौर पर जो ओबामा एडमिनिस्ट्रेशन थी उन्होंने ईरान के साथ वो एक मुआहदा किया जिसको ट्रंप एडमिनिस्ट्रेशन ने अगेन उसको दोबारा जो है रिवर्ट कर दिया। तो ये एक हार्ड लाइन थिंकिंग यूनाइटेड स्टेट्स के अंदर मौजूद तो हमेशा से रही है कि ईरान के, जैसा डॉक्टर रसूल बख्शी साहब फरमा रहे थे कि ईरान के अंदर जो रजीम है उसको टॉपल किया जाए, उनको अनईजी किया जाए इकोनॉमिक सेंक्शन के जरिए या दीगर तमाम जराए के जरिए, लेकिन उसके नतज क्या निकले जी? उसके नतज यही निकले कि पूरा मिडल ईस्ट जो है वो अनस्टेबल है, ईरान अपनी प्रॉक्सीज के थ्रू पूरे मिडल ईस्ट के अंदर उसने अपना असर रसूख, ईरान का अपना एक असर रसूख है, जिसके नतीजे में अमेरिकन को भी बहुत सारे मसाइल का सामना है। तो जो ऑर्डर मिडल ईस्ट के अंदर बड़ी मुश्किल से एक एस्टेब्लिश हुआ था सेकेंड वर्ल्ड वॉर के बाद, वो अमेरिका की ईरान के साथ डिसइंगेजमेंट के नतीजे में मुकम्मल तौर पर खत्म हुआ। तो मेरे ख्याल में अगर ट्रंप एडमिनिस्ट्रेशन ने यह रियलाइज किया, स्पेशली ये टेरर अटैक जो हुआ है ईरान के अंदर, कि इसके खासे सीरियस कॉन्सिक्वेंसेज होंगे अमेरिका के लिए और अमेरिका के अलाइज के लिए जो रीजन में है, तो मेरे ख्याल में ये एक वेलकम मूव मूव है और यहाँ पे बहुत सारे जो संजीदा हलके हैं अमेरिका में वो यही समझते हैं कि ईरान को इंगेज करना चाहिए डिप्लोमेटिक टास्क के अंदर और इस तरह से मिडल ईस्ट के अंदर जो अमेरिकन अहदाफ हैं उनको हासिल करने में आसानी हो।
बहुत शुक्रिया आपका प्रोफेसर अजमत रसूल साहब, आप हमारे साथ हैं, डॉक्टर रसूल बख्श रही साहब आपके भी हम ममनून हैं। और सामिन, इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने इख्तिताम को पहुँचता है। इंजीनियर थे बिल बारबर, प्रोड्यूसर असवर इमाम और असद हसन को इजाज़त दीजिए। अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं कर रहे।
واشنگٹن میں صحافیوں سے گفتگو میں شاہ محمود قریشی کا کہنا تھا کہ افغان طالبان کو مذاکرات کی میز پر لانا صرف پاکستان کی ذمہ داری نہیں،
ہم نے افغانستان کے ساتھ جو کچھ کرنا ہے کسی کے کہنے پر نہیں کرنا، جو ہماری ذمہ داری ہے ہم نبھائیں گے۔ لیکن کیا صرف ذمہ داری پاکستان کی ہے؟ کیا اس خطے میں صرف ایک ملک پاکستان ہے؟ کیا وہاں اور ممالک نہیں ہیں جن کا وہاں انٹرسٹ بھی ہے، جن کا اثر و رسوخ بھی ہے؟
خطے میں دہشت گردی کے خاتمے کے لیے امریکہ ہی نہیں بھارت بھی پاکستان پر دباؤ ڈالتا ہے۔ امریکی وزیر خارجہ کے حالیہ دورہ بھارت کے بعد جو مشترکہ اعلامیہ جاری ہوا اس میں بھی پاکستان کو دہشت گردوں کے خلاف مؤثر کارروائی کرنے کا پیغام دیا گیا۔ پاکستان کے وزیر خارجہ کے مطابق ایسا پیغام پاک امریکہ تعلقات کے تناظر میں پریشان کن نہیں۔
لیکن اس پہ ہمیں کوئی اس پہ کوئی ایسی کوئی گھبرانے کی بات نہیں ہے، ہر ملک کی اپنی ترجیحات ہوتی ہیں، لیکن انہوں نے اب ہندوستان کے ساتھ اپنی پینگیں بڑھائی ہیں، ہندوستان کو وہ خطے میں اپنا اسٹریٹجک پارٹنر بنانے کی خواہش رکھتے ہیں۔ ٹھیک ہے، یہ ان کی خواہش ہے اور کوئی اس خواہش سے ان کو پابند نہیں کر سکتا، لیکن دیکھنا یہ ہے کہ ایک جو ماضی کا دوست تھا اور جب بھی اس کے ساتھ انہوں نے تعلقات اچھے رکھے انہیں فائدہ ہوا یا نقصان ہوا؟ میری دانش میں امریکہ کو فائدہ ہوا۔
پاکستان اور بھارت کے درمیان کشیدگی کی حالیہ لہر کے بارے میں ان کا کہنا تھا کہ خطے میں جو قوتیں امن چاہتی ہیں انہیں یہ دیکھنا چاہیے کہ امن کے راستے پر کون چلنا چاہتا ہے اور اسے کون کترا رہا ہے۔ پاکستانی وزیر خارجہ امریکہ جو پیغام لے کر آئے ہیں اسے یہاں کتنی حمایت حاصل ہوگی، اس بارے میں ہم بات کریں گے واشنگٹن کے تحقیقی ادارے ولسن سینٹر سے منسلک تجزیہ کار جنوبی ایشیائی امور کے ماہر مائیکل کوگلمین سے۔ سو ڈو یو تھنک دیٹ پاکستان ول بی ایبل ٹو گیٹ مور سپورٹ آن دا یو این فلور اباؤٹ دس آرگیومنٹ دیٹ پاکستان شوڈ ناٹ بی لکڈ ایٹ ایز دی اونلی کنٹری دیٹ کین برنگ طالبان ٹو دی ٹیبل؟
Well, yes and no. Yes, in the sense that it's true that there are other countries other than Pakistan that are involved in trying to bring the Taliban to the table. China has played a very active role.
So Michael Kugelman کہتے ہیں کہ جہاں تک یہ بات ہے وزیر خارجہ کا یہ بیان کہ دیگر ملکوں کی ذمہ داری بھی ہے تو وہ ہم دیکھ بھی رہے ہیں، اور اس بات سے مائیکل کوگلمین متفق ہیں کہ ہاں پاکستان کے اس سٹینس کو حمایت مل سکتی ہے، لیکن دوسری جانب پاکستان ہی سب سے اہم ملک اس سلسلے میں قرار دیا جائے گا طالبان کو مذاکرات کی میز پر لانے میں، کیونکہ ماضی میں پاکستان کے تعلقات رہے ہیں طالبان قیادت کے ساتھ اور ان کو پاکستان میں جگہ بھی ملی ہے، تو اس وجہ سے پاکستان کا جو اہم کردار ہے اس سے انکار نہیں کیا جا سکتا۔ سو وین اے جوائنٹ کمیونیکے بٹوین یو ایس اینڈ انڈیا ہیز مینشن آف پاکستان ان ٹرمز آف ٹیررزم، کین دس بی جسٹ برشڈ آف ایز انڈین اسٹریٹجی اینڈ ٹپیکل انڈین بیہیویئر ایز ہی پٹس اٹ؟
No, not at all. Terrorism is one of the core shared concerns of the Indians and the Americans. And I think many in Pakistan may forget that terrorist organizations like Lashkar-e-Taiba, which are India focused, you know, US
So Michael Goldman کہتے ہیں کہ جب کوئی مشترکہ اعلامیہ آتا ہے تو اس میں دونوں ملکوں کی ہی جو جس باتوں پہ جن ایشوز پر اتفاق رائے ہوتا ہے وہ شامل کیے جاتے ہیں، اور جہاں تک دہشت گردی کی بات ہے تو وہ صرف بھارت کا ہی نہیں امریکہ کا بھی کنسرن ہے۔ لشکر طیبہ کو لے کر اگر بات کی جائے تو یہ گروپ اس پہ الزام لگتا ہے ممبئی حملوں کے ماسٹر مائنڈ ہونے کا، اور ان حملوں میں امریکی یاد دہانی کرانا چاہتے ہیں کہ امریکی شہری بھی ہلاک ہوئے تھے۔ سو اگرچہ امریکہ کا مین فوکس افغانستان میں ہونے والی دہشت گردی اور وہاں سے اٹھنے والی لہر پر ہوتا ہے، لیکن بہرحال امریکہ کے لیے لشکر طیبہ بھی بہت اہمیت رکھتا ہے۔ پاک بھارت کشیدگی کے بارے میں بات کرتے ہوئے جب شاہ محمود قریشی سے یہ پوچھا گیا کہ کیا پاکستان کو کشمیر میں ہلاک ہونے والے مسلح علیحدگی پسند برہان وانی کے نام کی ڈاک ٹکٹ جاری کرنی چاہیے تھی یا نہیں، تو ان کا کہنا تھا کہ کشمیریوں کی مہم کسی سے چھپی ہوئی نہیں اور بھارت کو ڈاک ٹکٹ سے نہیں بلکہ کشمیر سے متعلق اقوام متحدہ کی تازہ ترین رپورٹ پر غور کرنا چاہیے جس میں بھارتی رویے پر تنقید کی گئی ہے. اس بارے میں مائیکل گوگلمن, what does it look like sitting from Washington DC? Does it look like a diplomatic faux pas or no?
Well, I mean, absolutely, it's very provocative for Pakistan to release.
مائیکل گوگلمن یہ کہتے ہیں کہ جہاں تک قریشی صاحب کی یہ بات ہے کہ بھارت کو اقوام متحدہ کے انسانی حقوق کے ادارے کی رپورٹ پہ توجہ دینی چاہیے تو یہ بات درست ہے, کیونکہ اقوام متحدہ کو ایک ایسی اتھارٹی کے بارے میں دیکھا جاتا ہے جو دنیا میں انسانی حقوق کی پامالیوں پہ نظر رکھتی ہے اور اس کی بات کو اہمیت دی جاتی ہے. لیکن انفارچونیٹلی دنیا میں ایسے بہت سارے اور مسائل جاری ہیں جن کی وجہ سے پاکستان کشمیر کے مسئلے کی جانب خاطر خواہ توجہ نہیں دلا پا رہا.
آواز دوست انعامی مقابلہ میری کہانی,
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے ہیں.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد, پاکستان.
آواز دوست انعامی مقابلہ میری کہانی.